यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। र स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विभिन्न 4 वटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सामाजिक न्याय सहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो।
शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ, तर आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। र जीडीपीको बढ्दो अंश अब युटिलिटीजबाट हुने हुन्छ, खानेपानी, शुद्ध खानेपानी, बिजुली, फोहोर मैला व्यवस्थापन, यस्ताहरू पनि अब अर्थतन्त्रको ठूलो अंश हुँदै जानेवाला छ। भविष्यमा हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटीजहरूको खण्ड ठूलो हुनेछ जीडीपीमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनु पर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौ।
अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा वैदेशिक ऋणलाई वाञ्छित सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढ़ाउन संरचनागत सुधारमा जोड़ दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोड़िएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने, निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरीब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभयो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा राख्नुभयो। यस्तै सांसदहरू गुरूप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहने पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनुभयो। प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली वा बजेटका सूचना चुहावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै गरी अर्थमन्त्री डाक्टर सोडिम वाग्ले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुधन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा गृहमन्त्री गुरूङले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकहित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मोहियानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण सुगुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिलाई कड़ा कानूनी कार्यवाही गर्न पीड़ितलाई न्याय सुनिश्चित गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसैगरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले संघीय संसद समक्ष चारवटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायत निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश दिएको हो। निवेदकको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिएको हो। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। यसअघि सभापति लामिछानेको संगठित अपराध सम्बन्धी मुद्दा कास्की र पर्सा अदालतले फिर्ता लिन अनुमति दिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। सरकारले ताप्लेजुङको पाथिभरामा निर्माण हुन लागेको केबल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथिभरा मन्दिर जाने केबल कार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा तोकिएको छ। यस वर्ष वर्षा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। संवाददाता सीतु मानन्धरको रिपोर्ट।
यस वर्ष बर्खा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसूनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डार तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार्य योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरूबीच बिहिबार भएको छलफलमा यस वर्षको मनसूनजन्य विपदको पूर्व तयारी र प्रतिकार्य सम्बन्धी एकीकृत योजना बनाइएको छ। वर्खाको बेला कही कतै बाढ़ी, पहिरो वा सडक सड़क अवरूद्ध भए लोकेशन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृहमन्त्री सुदन गुरुङले दिनुभयो।
यसपालि हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिएको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यहाँ एउटा एप डेभलप गरेका छौँ।
सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तीनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिमा काम गरिराख्नु भएको छ। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसूनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबूत गरिएको जानकारी दिनुभयो।
गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार बालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोक् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आज आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढंगले पर्दामा प्रस्तुत गर्न सके, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रको अपेक्षा अनुसार समय सापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। त्यस अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी उत्कृष्ट चलचित्रमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन्। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका सन्दर्भमा आज छलफल गरेको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढ़ाउनु पर्नेमा जोड दिनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न वर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र पाँचवटा आवश्यक पूर्वाधार सहितका वर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको पोहदुमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र पाँचवटा आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसिद्ध हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसिद्धि गराउन आउने क्रम बढेको छ।
दुई वर्षबाट जिरो होम डेलिभरीको लक्ष्यलाई कार्यान्वयन गर्दैछौ। हाम्रो घरमा कुनै पनि बच्चा जन्मेको छैन।
गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सन राईले बताउनु भयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिएको छ।
गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणको कुराहरू पनि गाउँले प्रवाह गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई दुईवटा पोथी हामीले वितरण गर्छौँ। त्यो सँगसँगै भाले, एउटा भाले पनि हामीले वितरण गरेको छ। त्यो भाले चाहिँ जब बच्चा भइसक्छ, बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुप खाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छ दुईवटा पोथी, त्यो चाहिँ आफू गर्भवती भयो भने आमाले खाने अन्डा, त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि दुई वर्षमा चाहिँ बच्चालाई खुवाउने।
स्थानीय स्तरमै सहज रूपमा प्रसिद्ध सेवा उपलब्ध भएपछि नागरिकले ठूलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसुति गराउन स्टेसनमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
हामी पनि त्यहाँनिर बोकेर मानडाँडासम्म निकाल्ने, अब स्टेसन नभएर पनि अब यसो होइन जोगी सोगी बनाएर अब सुकेर केही आउनेवाला छ भन्ने पनि हामी पनि साथ पुर्याउनु चाहन्छौँ।
बर्थिङ सेन्टर विस्तार सँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डमा आज हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता स्थगन भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको घोषणा गरिएको हो। व्हाइट हाउसले उपराष्ट्रपति भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरेको पुष्टि गरेको छ। कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले वार्ताको समय तालिका परिवर्तन भए पनि प्राविधिक तहका छलफल छिट्टै शुरू गर्ने तयारी गरिएको समाचारमा जनाइएको छ। दक्षिणी लेबनानको आवासीय क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। इजरायलले लेबनानमा गरेको श्रृंखलाबद्ध आक्रमणमा 4 इजरायली सैनिकको समेत मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहज गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले शुरूका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक ADB नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ। यसबाट खानेपानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा सहयोग पुग्ने र 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने एडीबीका नेपाल निर्देशक आर्नो कोस्वाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा 13 KV र 8 MVA क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेशन सञ्चालनमा आएपछि करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले बताउनुभयो। त्यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण गरेको श्रेष्ठले बताउनुभयो। बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहेको उक्त सबस्टेशन सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। आज राति 12:45 यी दुई टोली सियाटलमा भिड्नेछन्। दुवै टोलीसँग आक्रमण गर्न सक्ने स्ट्राइकर भएकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। बुढानेलकण्ठ नगरपालिका 10 राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनशीपको समूह चरणको तीनवटै खेल जित्न सफल हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपाल बास्केटबल संघ नेवाको आयोजनामा किर्तिपुर कवर हलमा जारी प्रतियोगिताको समूह बीमा रहेको बुढानीलकण्ठ ट्रेनिङ ग्राउण्डलाई 57-50 हरायो। बुढानीलकण्ठको यो लगातार तेस्रो जीत हो। अब मौसम सम्बन्धी जानकारी। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी प्रदेशको तराई तथा मधेशमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विजरल्याण्डमा आज हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन। लेबननमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति आयोजक अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।